नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी शंकर भण्डारी र म श्रिया नेपाल। आज मिति 2082 साल असार 25 गते बुधबार, आषाढ़ शुक्ल पक्ष चतुर्दशी तिथि, तदनुसार जुलाई 9 तारीक सन् 2025, नेपाल सम्वत 1145। नेपाल चीन सीमानाका भएर बग्ने रसुवाको लेन्दे खोलामा अकस्मात आएको भीषण बाढ़ीमा परि 9 जनाको मृत्यु भएको छ। यसै प्रसंगलाई आज सबैजसो पत्र पत्रिकाले प्राथमिकता दिँदै खबर बनाएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको यसै प्रसंगबाट कार्यक्रमको शुरूआत गर्दैछौ। रसुवागढ़ीमा भीषण बाढ़ी, 9 जनाको मृत्यु, 19 बेपत्ता शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। वर्षात नै नभएको अवस्थामा मंगलबार बिहान 3 बजे आएको भीषण बाढ़ीमा परि 19 जना बेपत्ता छन् भने 57 जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। जसमध्ये 5 महिला र 52 जना पुरूष छन्। उद्धार गरिएका मध्ये 52 जना नेपाली, 1 जना चिनिया नागरिक र 4 जना भारतीय नागरिक छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार उक्त बाढ़ीमा इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत 2 जना प्रहरी, 6 जना चिनिया नागरिक र 11 जना सर्वसाधारणको खोजी कार्य जारी छ। भीषण बाढ़ीले नेपाल चीन जोड्ने मितेरी पुल पूर्ण रूपमा क्षतिग्रस्त बनाउनका साथै स्याफ्रुवेसी र स्वागढ़ी सड़क अवरूद्ध भएको छ। बाढ़ीले ठूलो मानवीय तथा भौतिक क्षति भएको र पूरा विवरण आउने क्रममा रहेको स्थानीय प्रशासनले जनाएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव अधिकारीका अनुसार बाढ़ीले 2076 देखि सञ्चालनमा आएको मितेरी पुल ध्वस्त बनेको छ। 2072 सालको भूकम्पले जीर्ण बनाएको मितेरी पुल चीन सरकारले पुनर्निर्माण गरी सञ्चालनमा आएको थियो। बाढ़ीले रसुवा भन्सार कार्यालयको प्रांगण, टिमुरे स्थित सुक्खा बन्दरगाह र विद्युतीय सवारी साधनको चार्जिङ स्टेशनमा ठूलो क्षति पुगेको छ। बाढ़ीले भन्सार जाँचका लागि सामानसहित राखिएका 23 कन्टेनर, 35 विद्युतीय सवारी साधन र 6 ट्रक बगाएको र रसुवागढ़ी जलविद्युत आयोजनाको ड्याममा क्षति पुगेको प्रहरीले जनाएको छ। नेपाल चीन सीमाना रसुवामा आएको भीषण बाढ़ीबाट उत्पन्न परिस्थितिबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक सहितको उच्चस्तरीय टोलीले हिजो दिउँसो घटनास्थलको अवलोकन गर्नुभएको छ। प्रधानमन्त्री ओलीले रसुवा स्थित भोटेकोशी नदीमा आएको बाढ़ीका कारण भएको धनझनको क्षतिको स्थलगत रूपमा नै अवलोकन गरी जानकारी लिनुभएको हो। वर्षात बिना नै अकस्मात आएको भीषण बाढ़ीले ठूलो मानवीय तथा भौतिक क्षतिको खबर पाउनासाथ प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक प्रभावित क्षेत्रमा पुगी घटनाबारे जानकारी लिनुभएको हो। रसुवागढ़ीमा भीषण बाढ़ी, 9 जनाको मृत्यु, 19 बेपत्ता, खोज उद्धार प्रभावकारी बनाऊ प्रम शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ भने अन्य पत्र पत्रिकाले पनि अग्रपृष्ठमा खबर छापेका छन्। नागरिक दैनिकले अप्रत्याशित बाढ़ीले नेपाल चीन सीमामा अत्यास सीमापार विपज्जन्य सूचना आदान प्रदान आवश्यक शीर्षकमा खबर बनाएको छ। बाढ़ीले रसुवागढ़ी स्थित नेपाल चीन सीमा क्षेत्रमा रहेको मितेरी पुल बगाउनुका साथै ठूलो भौतिक क्षति गरेको छ। बाढ़ीमा 20 जना हराएका छन्। यसबाट दुई देशबीच विपज्जन्य सूचना आदान प्रदान नभएको देखिएको छ। बाढ़ीका विषयमा पूर्व सूचना भएको भए यो स्तरको क्षति नहुने विज्ञ तथा सम्बद्ध सरकारी अधिकारीले बताएका छन्। सीमापार सूचना आदान प्रदानका लागि दुई देशबीच प्रत्यक्ष सूचना संचार सम्बन्ध र प्रणाली विकास गर्न सकेमा धनजनको क्षति न्यून गर्न सकिने जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमल राम जोशीले बताउनुभयो। नागरिक दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। चीनसँगको प्रमुख व्यापार नाका बन्द, आसन्न चाडपर्वमा चिनिया सामान अभाव हुन सक्ने शीर्षकमा कारोबार दैनिकले खबर बनाएको छ। अग्रपृष्ठमा चीनको तिब्बतबाट नेपाल पसेको बाढ़ीले रसुवाको केरूङ स्थित नेपाल चीन मैत्री पुल बगाएको छ। बाढ़ीले यो पुल सहित पासाङ लामू राजमार्गका विभिन्न स्थानमा पनि क्षति पुर्याएको छ। यसले केरूङ नाकाबाट हुँदै आएको नेपाल चीन व्यापार प्रभावित बनेको छ। सोमबार रातिदेखि आएको बाढ़ीले चीनतर्फको सड़कमा कति क्षति भयो भन्ने जानकारी प्राप्त नभए पनि नेपालतर्फको क्षति निकै ठूलो भएको अनुमान छ। भौतिक क्षतिभन्दा ठूलो असर व्यापारिक क्षेत्रमा पर्ने देखिएको छ। भूकम्पले तातोपानी नाका बन्द भएपछि नेपाल चीन व्यापार पछिल्लो दशकमा केरूङ नाकातर्फ शिफ्ट भएको थियो। तातोपानी नाका पुनः सञ्चालनमा आए पनि पछिल्ला वर्ष चीनसँगको मुख्य व्यापारिक नाका रसुवा बनेको थियो। नेपालीहरूका ठूला चाडपर्व दशैं तिहारका लागि उपभोग्य सामान ल्याउने लाइफ लाइन मानिएको नाका र सड़कमा पुगेको क्षतिको यकिन आकलन भइ नसके पनि तत्काल मितेरी पुल पुनर्निर्माण सम्भव देखिँदैन। राजमार्ग मर्मत सम्भव भए पनि छोटो समयमै पुल निर्माण गर्न सकिने अवस्था नरहेका कारण दशैं तिहार र छठ तथा जाड़ो मौसमका लागि चीनबाट केरूङ नाका हुँदै सामान ल्याउन सम्भव छैन। विकल्पमा रहेको तातोपानी नाका सञ्चालनको सम्भावना रहे पनि त्यस क्षेत्रमा समेत बाढ़ीको उच्च जोखिम रहेको र अहिले पनि विभिन्न स्थानमा अवरोध रहेका कारण व्यवसायहरूमा अन्यल छाएको छ। चीनसँगको प्रमुख व्यापार नाका बन्द, आसन्न चाडपर्वमा चिनिया सामान अभाव हुन सक्ने कारोबार दैनिकले अग्रपृष्ठमा छापेको छ। तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। वर्षा भएकै थिएन, आयो बाढ़ी, पानी नपरी 81 ठूलो बाढ़ी आउँदा तिब्बती भूभागमा रहेका हिमताल फुटेको हुन सक्ने प्रारम्भिक अनुमान गोर्खापत्र दैनिकले खबर बनाएको छ। मंगलबार बिहानै भोटेको सीमा भीषण बाढ़ी आयो, तर सोमबार रातिदेखि कोरोला नाकादेखि माथि तिब्बती क्षेत्र र नेपाली भूभागमा हल्कादेखि मध्यम वर्षा पनि भएको थिएन। भोटेको सी हुँदै नेपाल पसेको भीषण बाढ़ीको वास्तविकता पत्ता लगाउन नेपाल चीन सरकार स्तरीय र मौसम तथा विपज्जन्य संस्थाले सम्बन्धित निकायसँग समन्वय गरिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बाढ़ीले नेपालमा ठूलो जनधनको क्षति गरेपछि विभागले घटनाको अध्ययन शुरू गरेको हो। बिहान करिब 3 बजे भोटेको सी नदीमा तिब्बत क्षेत्रबाट 81 ठूलो बाढ़ी प्रवेश गरेको देखिएको थियो। विभागकी प्रवक्ता विभूति पोखरेलले भन्नुभयो, नेपाल तिब्बत दुवैतिर ठूलो वर्षा भएको देखिँदैन, अन्य सम्भावित विषयमा अनुसन्धान भइरहेको छ। अकस्मात आएको बाढ़ीबारे विभागको प्रारम्भिक अध्ययन विवरण सार्वजनिक गर्दै टिमुरे जलमापन केन्द्रको तथ्याङ्क अनुसार बिहान 3:10 उक्त स्थानमा जलसतह 81 बढ़ेको बाढ़ी विज्ञ विनोद पराजुलीले बताउनुभयो। विभागका अनुसार भुटेकोशी नदी जलाधार क्षेत्र मानिने तिब्बतको भूभागमा थुप्रै हिमताल छन्। उच्च हिमाली भेगमा हिउँ पनि प्रशस्त छ। जलवायु परिवर्तनबाट सिर्जित तापक्रमको प्रभावले हिउँ पहिरोका रूपमा झरेर हिमनदीहरू थुनिदापछि विस्फोट भएर बाढ़ीको रूप लिएको हुन सक्ने अनुमान गरिएको छ। गोर्खापत्र दैनिकको खबर हो यो। बाढ़ीको प्रसंगपछि अब बाँकी फरक प्रसंगहरू। हवाई इन्धन डिपोलाई जग्गा उपलब्ध गराउन प्राधिकरणलाई निगमको ताकेता शीर्षकमा नागरिक दैनिकले भित्री पृष्ठमा खबर छापेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे नजिक रहेको नेपाल आयल निगमको हवाई इन्धन डिपो सार्न आवश्यक जग्गा उपलब्ध गराउन आयल निगमले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई ताकेता गरेको छ। जोखिमपूर्ण ठाउँमा रहेको हवाई इन्धन डिपो सुरक्षित स्थानमा स्थानान्तरण गर्न आयल निगमले तयारी गरे पनि क्यानले जग्गा उपलब्ध नगराएपछि ढिलो भएको बताइएको छ। यो खबर नागरिक दैनिकले छापेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन क्षेत्रमा अब अनुमति बिना कोही प्रवेश गर्न पाउने छैनन्। त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले उक्त क्षेत्रलाई व्यवस्थित, सुरक्षित र दक्ष बनाउने उद्देश्यले स्पष्ट निर्देशन जारी गर्दै अनधिकृत प्रवेशलाई पूर्ण रूपमा निषेध गर्ने निर्णय गरेको हो। कार्यालयका प्रमुख अध्यागमन अधिकृत विष्णु प्रसाद कोइरालाका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलको आगमन क्षेत्र सी र प्रस्थान क्षेत्र बीमा सम्बद्ध अधिकारीको अनुमति बिना प्रवेश गर्नेलाई कड़ा कार्यवाही गरिनेछ। विशेष गरी बी क्षेत्र अर्थात प्रस्थान स्थानमा यात्रु नहुँदा पनि आफन्त वा कर्मचारी प्रवेश गर्ने, अध्यागमन अनुमति नलिई काम गर्ने कर्मचारीहरू अनधिकृत मानिनेछन्। यस्तो अवस्था दोहोरिएमा सम्बन्धित व्यक्ति विरूद्ध तुरन्त कार्यवाही अघि बढ़ाइने उल्लेख गरिएको छ। अध्यागमन क्षेत्रमा कड़ाई, यो खबर अन्नपूर्ण पोस्टको हो। बर्दियामा 58.75% धान रोपाई, यो खबर नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा प्रकाशित गरेको छ। धान उत्पादनको दृष्टिकोणले उर्वर मानिने बर्दियामा 58.75% धान रोपाईको काम सकिएको छ। एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका अनुसार हालसम्म बर्दियामा 58.75% धान रोप्ने काम सकिएको छ भने अझै 41.25% धान रोपाईको काम बाँकी रहेको धान खाद्यान्न बाली भएकाले पनि अधिकांशले धान खेती गर्दै आएका छन्। यहाँ 50,150 हेक्टरमा धान खेती हुने गरेको छ, जसमध्ये 29,433 हेक्टरमा धान खेती भइसकेको एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका प्रमुख सागर ढकालले जानकारी दिनुभयो। बर्दियामा 58.75% धान रोपाई नयाँ पत्रिका दैनिकले छापेको छ। रेमिट्यान्स आप्रवाहमा नयाँ रेकर्ड, महिना दिनमै पाउने 2 खर्ब रेमिट्यान्स शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको छ। स्वदेशमा रोजगारीका अवसर नभएर युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम बढ़ेपछि मुलुकमा रेमिट्यान्स आगमनले नयाँ रेकर्ड कायम गरेको छ। अर्थतन्त्रका बाह्य सूचक सबल देखिएका छन्। चालू आर्थिक वर्ष 2081-82 महिना साउनदेखि जेठसम्म 15,32,93 करोड़ रूपियाँ रेमिट्यान्स विदेशबाट आएको छ। यो अहिलेसम्मकै सबैभन्दा धेरै हो। पोहोरको सोही अवधिको तुलनामा विप्रेषण आप्रवाह 15.5% वृद्धि भएको छ। रेमिट्यान्स आप्रवाहसँगै चालू खाता बचतमा छ भने विदेशी विनिमय संचिति निकै बढ़ेको छ, मुद्रास्फीति घटेको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक स्थिति प्रतिवेदन अनुसार यो जेठमा मात्र 1,76,32 करोड़ रूपियाँ रेमिट्यान्स आएको छ। पोहोर सोही अवधिमा 1,28,91 करोड़ रूपियाँ आएको थियो। यसरी हेर्दा रेमिट्यान्स आप्रवाह निरन्तर बढ़ेको छ। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह 12.7% वृद्धि भई 11,25 करोड़ पुगेको छ, नागरिक दैनिकले भित्री पृष्ठमा छापेको खबर हो। दुई दिनदेखि आन्दोलनमा उत्रिएका चिकित्सक र सरकारबीच 3 बुधे सहमति भएको छ। सहमतिसँगै बुधबारदेखि ओपीडी सेवा सुचारू भएको छ। ओपीडी सेवा बन्द गरेर आन्दोलनमा केन्द्रित चिकित्सक र सरकारबीच हिजो राति उपभोक्ता संरक्षण ऐनमा नीतिगत तथा कानूनी सुधारका लागि आवश्यक संशोधन लगायतका विषयमा 7 दिनभित्र प्रतिवेदन दिन कार्यदल गठन गर्ने सहमति भएको हो। सरकार र आन्दोलनरत चिकित्सक बीच 3 बुधे सहमति, आजदेखि अस्पताल खुल्ने, नयाँ पत्रिका दैनिकले छापेको हो। सरकारले उखु किसानलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको छ। सोमबार राति बसेको मन्त्री परिषद बैठकले उखु किसानलाई प्रति क्विन्टल 35 रूपियाँ अनुदान दिने निर्णय गरेको हो, अन्नपूर्ण पोस्टले खबर छापेको छ। अन्नपूर्ण पोस्टले नै भित्री पृष्ठमा 594 मेगावाट पम्प स्टोरेज अघि बढ़ाउँदै प्राधिकरण शीर्षकमा पनि खबर छापेको छ। नेपाल विद्युत प्राधिकरणले ऊर्जा सुरक्षाका लागि पम्प स्टोरेज आयोजना अघि बढ़ाउने भएको छ। प्राधिकरणले 594 एउटा 90 मेगावाट पम्प स्टोरेज आयोजनाको पूर्व सम्भाव्यता अध्ययनका लागि लाइसेन्स आवेदन गरेको जनाएको हो। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव साकेले दुई पम्प स्टोरेज आयोजनाको अध्ययनका लागि ऊर्जा मन्त्रालयमा आवेदन दिएको बताउनु भएको हो। अन्नपूर्ण पोस्टको खबर हो यो। र साफ अण्डर 20 खेल्ने महिला टोलीको विदाई शीर्षकमा कान्तिपुर दैनिकले भित्री पृष्ठमा खबर बनाएको छ। नेपाली अण्डर 20 महिला राष्ट्रिय फुटबल टोलीले बंगलादेशमा साफ अण्डर 20 च्याम्पियनशीप खेल्ने भएको छ। ढाका जाने नेपाली अण्डर 20 टोलीलाई मंगलबार विदाई सातदो बाटोस्थित एन्फा मुख्यालयमा विदाई गरियो। जुलाई 11 22 हुने च्याम्पियनशीपमा नेपालसहित आयोजक बंगलादेश भूटान र श्रीलंकाको मात्र सहभागिता रहनेछ। डबल राउण्ड रोबिनका आधारमा हुने च्याम्पियनशीपको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ। उक्त च्याम्पियनशीपका लागि बिर्सना चौधरीको कप्तानीमा टोली घोषणा गरिएको छ। यो खबर कान्तिपुर दैनिकको हो। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने शंकर भण्डारीलाई धेरै धन्यवाद दिँदै म श्रीया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।